بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على سيدنا محمد خاتم النبيين، وعلى آله وصحبه وعلى من تبعهم بإحسان إلى يوم الدين. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. لا يسمعون فيها لغوا ولا تأثيما إلا قيلا سلاما سلاما. صدق الله مولانا العظيم. یہ آیت جنت کے متعلق ہے. جنت میں جانے کے بعد لغو بات سننے کو نہیں ملے گی، گناہ کی باتیں بھی سننے کو نہیں ملے گی. جنت میں جانے کے بعد سلامتی ہی سلامتی کی باتیں سننے کو ملے گی، اور سلامتی کا مطلب جنت میں یہ ہے کہ یہاں بیماریوں سے سلامتی، آفتوں سے سلامتی، مصیبتوں سے سلامتی، نعمت چھین جانے سے سلامتی. فرشتے بھی کہیں گے سلام، جنتی بھی آپس میں کہیں گے سلام، یعنی اب کوئی تکلیف نہیں، یہاں بس مزے ہی مزے کرو. تو اس سے پہلے جو دو باتیں فرمائی گئی وہ ہمارے لیے بڑا سبق ہے کہ جنت میں لغو بات بھی نہیں سننی، گناہ کی بات بھی نہیں سننی. حالانکہ آپ سب کو معلوم ہے جنت میں نماز پڑھنی نہیں ہے، روزہ رکھنا نہیں ہے، شریعت کے کسی قانون پر حکم پر عمل کرنا نہیں ہے، پھر بھی جنت میں لغو بات بیکار بات نہیں ہے. تو یہاں دنیا کے اندر تو ہمارے اوپر بے شمار ذمہ داریاں ہیں. معلم کے اوپر ذمہ داریاں ہیں کہ وہ خود اپنے اعمال، اپنی ذات کی اصلاح، اپنی تسبیح تلاوت کا اہتمام رکھے، اور اپنے پاس آنے والے بچوں کی اسلامی تعلیم اور تربیت کرے. معلم تو بیچارہ تین طرح کی ذمہ داریوں میں چلتا ہے، ایک اپنی ذات کے متعلق ذمہ داریاں، دوسرا اپنے پاس آنے والی امت کی نسل کی ذمہ داریاں، اور تیسرا اپنی فیملی کے متعلق ذمہ داریاں. تین ذمہ داریاں لے کر کے ایک استاد چلتا ہے. جو ہمارے ساتھی دعوت و تبلیغ کا کام کرتے ہیں، مسجد والی جماعت کے ساتھی ہو، حلقے کے ذمہ دار ہو، ان کی بھی اسی طرح کی تین ذمہ داریاں ہیں. اپنی تسبیح، اپنی تلاوت، اپنے معمولات کو پورا کرنا. دوسرے نمبر پر اپنے محلے میں جو اللہ کے بندے اللہ سے دور ہے ان کو اللہ کے گھر کے قریب لانا، اور تیسرا اپنی فیملی والوں کی ذمہ داری. معلم مبلغ دونوں ذمہ داری میں تقریباً قریب قریب ہے. تو جب تین طرح کی ذمہ داریاں نبھانی ہیں تو پھر یہ لغو اور بیکار کے لیے ٹائم تو کہیں سے ملے گا ہی نہیں. سوال ہی نہیں پیدا ہوتا کہ بیکار باتوں کے لیے، بیکار کاموں کے لیے، بیکار چیزوں کے لیے ٹائم ملے. سوال ہی نہیں کہ ٹائم ملے. تو جنت میں جہاں موج مزے ہی کرنی ہے وہاں بھی لغو نہیں ہے. کبھی چھٹی ہوتی ہے تو بیٹھ کر آپس میں بات کرتے، چلو آج ذرا گپ شپ کریں. لیکن جنت جیسی جنت میں گپ شپ لغو نہیں ہے تو دنیا میں اتنی ساری ذمہ داریوں کے ساتھ گپ شپ کا تو کوئی سوال ہی پیدا نہیں ہوتا. پڑھنے والے، اسٹوڈنٹ، طالب علم، ان کی بھی بہت بڑی ذمہ داری ہے. اور ان کی بڑی ذمہ داری یہ ہے کہ استاد جی جو پڑھا رہے ہیں اس کو پہلے استاد صاحب کے پاس دھیان سے پڑھنا، پھر اس کو یاد کرنا، چاہے کلاس میں یاد کرے چاہے گھر سے یاد کرے، اور پھر مدرسے میں پڑھنے کی ذمہ داری، اسکول کی ذمہ داری، ٹیوشن کی ذمہ داری، اور جس عمر میں آپ ہو تھوڑا بہت کھیلنا بھی چاہیے، اچھا اچھا کھانا بھی چاہیے. اتنی ساری ذمہ داریاں ہیں تو پھر لغو اور بیکار کے لیے ٹائم کا کوئی سوال ہی پیدا نہیں ہوتا. اسی لیے ہر طبقے کو، چاہے معلم ہو، چاہے مبلغ ہو، چاہے متعلم ہو، اسٹوڈنٹ ہو، سب کو اپنے آپ کو لغو سے بچانے کی بہت زیادہ ضرورت ہے. اور قرآن کے اندر کامیاب ایمان والوں کی نشانی بتلائی اللہ نے کہ جو ایمان والے کامیاب ہو جائیں گے. ان نشانیوں میں ایک نشانی بتلائی، والذین هم عن اللغو معرضون، جو لغویات سے دور رہتے ہیں. اعراض کس کو کہتے ہیں؟ ذرا سمجھو قرآن کی بلاغت کو. اعراض کا مطلب یہ ہے کہ کوئی چیز سامنے سے آوے پھر بھی اس کی طرف دھیان نہ دے وے، یہ اعراض کہلاتا ہے. سامنے سے کوئی چیز آوے پھر بھی اس کو اگنور کرے، اس کے اوپر دھیان نہ دے وے، وہ اعراض کہلاتا ہے. اب ایک دوست آپ کو کہے میں نے تجھے ایک بہت اچھی کلپ موبائل پہ شیئر کی ہے، یہ سامنے سے آئی لگوا، تو اب اس کے اوپر دھیان نہ دو. اس کو کہا جائے گا والذین هم عن اللغو معرضون. تو یہ اعراض کا مطلب ہے. کوئی ایک آدمی آپ کو راستے میں مل گئے، آپ نے جانتے اس کو کہ یہ نورہ ڈاٹ کام گروپ کا ممبر ہے اور اس کا کام ہی ہے لوگوں کی پنچایت کرنا، لغویات میں لگے رہنا. تو معلم ہو، مبلغ ہو، متعلم ہو، کیا کرے گا؟ وہ اللہ نے خود فرمایا وَإِذَا خَاطَبَهُمُ الْجَاهِلُونَ قَالُوا سَلَامًا. ایسے جب نورا ڈاٹ کام گروپ کے لوگ ملے آپ کو جو فالتو ہمارا وقت برباد کرتے ہیں، تو کیا کرنے کا؟ سلام علیکم، تم اپنے رستے جاؤ ہم ہمارے رستے. رکنے کا جی نہیں وہاں پر. یہ قرآن کی ہدایت ہے. اس لیے ہر طبقے کو اس وقت لغو لغو میننگ جس کام کا ہمارے دین میں یا دنیا میں کوئی فائدہ نہ ہو ایسے کام سے اپنے آپ کو بچانا. اور اعراض کا مطلب یہ کہ سامنے سے آوے تو بھی اس کو سائٹ پر کر دو, خود سے تو جانے کا ہی نہیں وہاں پر, لیکن سامنے سے آوے پھر بھی سائٹ کرو تو انشاءاللہ کامیاب ایمان والے بن جاؤ گے. اور اس زمانے کے اندر لغو کا ایک بہت بڑا ذریعہ ہے انٹرنیٹ, واٹس ایپ, یہ لغو کا بہت بڑا ذریعہ ہے. اس لیے اس کو سائٹ پر کرو, سائٹ پر ہٹاؤ اس کو, تو انشاءاللہ ایمان کا کمال پیدا ہوگا اور دنیا کے اندر جنتی والے صفات پیدا ہوں گے جو صفات جنتیوں کے ہیں. لغو سے اپنے آپ کو دور رکھو گے تو جنتیوں والے صفات پیدا ہوں گے. اس لیے کہ آدمی لغو اور بیکار سے بچے گا تو کیا کرے گا, قرآن پڑھے گا, ذکر کرے گا, تسبیح پڑھے گا, اچھی باتیں بولے گا, اچھی باتیں کرے گا, بیکار بات سے دور رہے گا تو یہی سب کام کرے گا. اور ذکر کرنا کیا چیز ہے, قرآن پڑھنا کیا چیز ہے, ایک شعر یاد رکھو بہت مزہ آئے گا. ایک بہت بڑے اللہ والے تھے, ان کا یہ شعر ہے حضرت مولانا محمد احمد صاحب پرتاپ گڑھی رحمت اللہ علیہ کا. جب سے زباں پہ ان کا نام آنے لگا, جب سے زباں پہ ان کا نام آنے لگا, ان کا یعنی اللہ کا, جب سے زباں پہ ان کا نام آنے لگا, ان کا یعنی کس کا, اللہ کا نام, جب سے زباں پہ ان کا نام آنے لگا, ان کا یعنی کس کا, اللہ کا نام. حضرت فرماتے ہیں تب سے دنیا ہی میں جنت کا مزہ آنے لگا, جب سے زباں پہ ان کا نام آنے لگا, تب سے دنیا ہی میں جنت کا مزہ آنے لگا. تو یہ جنتی والی صفات آ جائیں گے. لغو کو سائٹ پر کرو, سامنے سے آوے تو بھی سائٹ پر کرو, لانا ہی نہیں. اب ہمارے دعوت کے ساتھیوں کو میں کبھی کبھی پوچھتا ہوں کہ بھائی تسبیح پڑھی یا چھوٹ گئی, چالو تو کی تھی لیکن باقی رہ گئی, ناشتہ تو کر لیا نا, کر لیا, ناشتہ نہیں چھٹتا ہے اور تسبیحات چھوٹ جاتی ہے, کیسی بیکار کی باتیں کرتے ہو. ہمارے پرانے بزرگ کیا کہتے تھے کہ کھانے پینے ضروریات کو معمولات کے ساتھ جوڑو, کہ جب کہ معمولات پورے نہیں ہوئے, چائے نہیں پینی, کھانا نہیں کھانا, ناشتہ نہیں کرنا. میں نے خدا کی توفیق سے ایک نئی چیز ایجاد کی ہے اس میں, اپنے بزرگوں کی بات میں, کہ جب تک تسبیحات پوری نہ ہوئے واٹس ایپ دیکھنا نہیں ہے. یہ طے کر لو کہ جب تک تسبیحات پوری نہ ہوئے وہاں تک موبائل ہاتھ میں نہیں لینا ہے, تسبیحات جب تک پوری نہ ہوئے واٹس ایپ دیکھو ہی مت. پھر دیکھو تسبیحات کی پابندی کیسے ہوتی ہے. یہ جو ہے نا واٹس ایپ, یہ شیطانی کیڑا ہے جو دل میں چبھتا ہے, ذرا دیکھ لو نہیں, دیکھ لو نہیں. تو کہنے کا نہیں, پہلے تسبیح پوری کرنی, سبق یاد کرنی, پہلے سبق کی یاد کر پھر وہ واٹس ایپ, پہلے تسبیح پوری کر پھر واٹس ایپ. یہ کر طریقہ اپنا کے دیکھو, انشاءاللہ کبھی تسبیح نہیں چھوٹے گی, کبھی سبق ادھر ادھر نہیں ہوگا, تجربہ کر کے دیکھ لو. تو اس زمانے میں بہت ضرورت ہے کہ لغو سے اپنے آپ کو بچاؤ, بیکار باتوں سے بچو بچاؤ, बेकार कामों से बचो बचाओ, बेकार चीजों से बचो बचाओ। जिसने अपने आप को लगव से बचा लिया वो कामयाब ईमान वाला हो गया, वो मुदर्रिस भी कामयाब, वो दाई भी कामयाब, वो तालिब इल्म भी कामयाब, सब कामयाब। इसी ने सबका कबाड़ा इस वक्त कर रखा है, इसीलिए इस मजलिस में नियत करके उठो कि लगव से अपने आप को हमेशा बचाएंगे। जो अपनी जिम्मेदारी है ना बुनियादी, वो पहले पूरी करने की, सबक याद करो, तस्बीहात पूरी करो, तिलावत पूरी करो, खुसूसी उमूमी मुलाकातें करनी है वो पूरी करो, उसके बाद दूसरे लफड़ों में पढ़ो। एक किस्सा सुना के बाद पूरी करते हैं। ये हमारा नूरानी मकातिब है, ये नाम हमने कहां से रखा? दो जगह से रखा ये नाम। एक नाम रखा हमने कुरान की आयत से, अल्लाहु नूरु समावाति वल अर्द, वहां से नेक फाली ली, अल्लाहु नूरु समावाति वल अर्द। और दूसरी इसकी निस्बत है हमारे सिलसिले के एक बहुत बड़े बुजुर्ग है, कुतब आलम हजरत मियाँ जी नूर मोहम्मद जिनजानवी रहमतुल्लाह अलैह। कितने बड़े बुजुर्ग हैं, उनकी पूरी बात कहूं तो पौने दो घंटे का बयान एक मर्तबा मैंने उनकी सीरत पर किया था, हमारे यहां मियाँ जी के हालात पर। एक छोटी सी बात उनकी सुनाओ। मौलाना सैयद हुसैन अहमद मदनी रहमतुल्लाह अलैह के मक्तूबात में है कि अगर भारत की सियासी राजकीय राजधानी दिल्ली है तो भारत की रूहानी राजधानी जिंजाना में हजरत मियाँ जी की कब्र मुबारक है। पूरे मुल्क का रूहानी निजाम हजरत मियाँ जी की कब्र से मुताल्लिक है। इतने बड़े वो बुजुर्ग गुजरे हमारे सिलसिले के। हजरत मियाँ जी का एक किस्सा सुन लो। मियाँ जी किसको कहते हैं? जो बच्चों को मकतब में पढ़ा हुए वो मियाँ जी, यूपी में। बड़े मौलाना नहीं थे, बुखारी मुस्लिम नहीं पढ़ाते थे, बच्चों को मकतब में बैठ के पढ़ाते थे, इसलिए उनको मियाँ जी कहते हैं। नाम नूर मोहम्मद था। और अभी भी लोहारी एक जगह है जलालाबाद सहारनपुर के करीब में, वहां मस्जिद में मियाँ जी का रूम है छोटा सा, जहां बैठ करके बच्चों को कुरान पढ़ाते थे, जिक्र करते थे। पौने 200 साल तकरीबन होने आए लेकिन मियाँ जी के जिक्र की खुशबू आज भी वो रूम में मौजूद है। जिसको भी सूंघना हो जावे वहां सफर करके। मैं कई मर्तबा गया हूं, इसी साल शव्वाल में भी गया था। कैसा अल्लाह का वो वली होगा। हजरत के हालात में लिखा है कि लगव से बचने का इतना एहतमाम था कि घर वाले बाजार भेजते थे कि हजरत ये सब्जी ले आओ, वो पूरी लिस्ट बना के दे देते थे घर वाले, ये लाना ये लाना ये लाना ये लाना। तो हजरत तो जिक्र में रहते थे, हर वक्त जिक्र में रहते थे। दुकान पर जाते थे, दुकान वालों को वो लिस्ट दे देते थे और लिस्ट के मुताबिक सामान लेने के बाद पैसे की थैली दुकानदार के सामने रख देते थे कि जितना हुआ उतना इसमें से निकाल लो। कभी ये नहीं पूछा कि टोटल कितना हुआ, कभी ये नहीं पूछा कि जरा 5 रुपये कम कर देने, 2 रुपये कम कर देने। हजरत यूं फरमाते थे कि जितनी देर में उस दुकानदार से बात करूंगा कि जरा भाव कम कर दे, इतनी देर में 50 मरतबा सुबहान अल्लाह ज्यादा पढ़ लूंगा, इतनी देर में 50 मरतबा सुबहान अल्लाह ज्यादा पढ़ लूंगा, और मैं दुनिया के भाव के खातिर सुबहान अल्लाह को कम नहीं कर सकता। दुनिया के भाव कम कराने के वास्ते कितना इन लोगों ने अपने आप को लघव से बचाने का एहतमाम किया। अल्लाह हमें लघवियात से बचने की तौफीक अता फरमाए। बचोगे लघवियात से? हमारे पास शिकायतें आती हैं क्योंकि इस लाइन में लगे हुए हैं। अभी हजरत ने मुझे एक जगह भेजा था, बहुत दूर फ्लाइट से मैं गया था, मुदर्रिसिन का जोड़ था, 700 मुदर्रिसिन थे, दो दिन का कैंप था। तो वहां के जिम्मेदारों ने पहली शिकायत ये की कि ये क्लास में आते हैं उस्ताद, और आकर के पहले आधा घंटा तमाम उस्ताद अखबार पढ़ते हैं, न्यूज़पेपर, आधा घंटा डेली पाबंदी से। फिर क्या कि 15-20 मिनट पढ़ाएंगे और थोड़ी देर के बाद चाय नाश्ता आएगा, और वहां के चाय नाश्ते में क्या होता है, इडली होती है। तो आप समझ गए होंगे कौन से इलाके की बात है। तो कहा इडली आती है, और वो इडली संभार में जो है 15-20 मिनट लगाते हैं, और मकतब का पूरा वक्त है मुकम्मल 2 घंटे। 2 घंटे में से आधा घंटा अखबार का, 20 मिनट इडली डोसा का, तो पौना घंटा घंटा तो इसी में निकल गया। अब 1 घंटा 5 मिनट के अंदर तो बापू भी तावीज नहीं पिला सके, तो मौलिम कैसे पढ़ाएगा बच्चों को? बापू भी अगर जेरोक्स तावीज न देवे और लिख के देवे तो उसको टाइम लगता है, तो जो काम बापू नहीं कर सकता वो काम मौलिम कैसे करेगा? इसीलिए भाइयों, ये उम्मत के बच्चे अल्लाह की बहुत बड़ी अमानत है जो हमारे पास आते हैं। इनको पढ़ाओ, पूरी तालीम तरबियत करो इनकी, इनके ऊपर खूब मेहनत करो। और मैं दावत के साथियों को कहूंगा कि आप जब मुलाकातों में जाओ तो वहां वालियों को ये भी कहो कि तुम्हारा बच्चा पाबंदी से मदरसे जाता है आता है, उसकी फिक्र दिलाओ वालियों को। मुलाकात में एक फिक्र ये बढ़ाओ कि बच्चे को टाइम पर मदरसे भेजो, बच्चे को घर पर सबक याद कराओ, ये भी बढ़ाओ। हजरत मौलाना इलियास साहब रहमतुल्लाह अलैह ने पहले मेवात में मकतब कायम किए, बाद में तबलीग का काम शुरू किया। ये हजरत की सवाने हयात में लिखा हुआ है, जिसको भी पढ़ना हो पढ़ ले। पहले हजरत ने मेवात में मकातिब खोले हैं, और लिखने वाला आदमी है हजरत मौलाना सैयद अबुल हसन अली मियां नदवी रहमतुल्लाह अलैह ने लिखा है, और किताब का नाम है मौलाना इलियास साहब और उनकी दीनी दावत। उसमें पढ़ लो खोल करके कि पहले मकातिब खोले, बाद में दावत का काम शुरू किया। इसलिए वालियों को फिक्र दिलवाओ कि बच्चे मदरसे में आवे, पाबंदी से आवे और सबक घर पर भी याद करे। अल्लाह ताला हम सबको दीन की तालीम और तरबियत की अहमियत अता फरमाए। कल रात हमारे मद्दज़िल लहू ने बहुत अच्छा एक जुमला मौलाना अली मियां साहब का नकल किया था, मैंने पढ़ा नहीं था आज तक, मुझे बहुत फायदा हुआ उस जुमले से कि मौलाना यूं फरमाते थे कि उम्मत जब तक तालीम और तरबियत को खाना पीना और दवा की तरह जरूरी न समझे, वहां तक उम्मत के अंदर कभी सही तालीम आ ही नहीं सकती। जितना खाने पीने और दवा को जरूरी समझते हो, इससे ज्यादा तालीम और तरबियत को जरूरी समझो, तो उम्मत के अंदर जो है ये तालीम तरबियत का निजाम मजबूत होगा और अल्लाह ईमान इस्लाम की हिफाजत करेंगे। करोगे ये सब काम? सुभान अल्लाह व बिहम्दिही, सुभानक अल्लाहुम्मा व बिहम्दिका, नशहदु अल्ला इलाहा इल्ला अंता, नस्तगफिरुका व नतूबु इलैक।